نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. الذين يأكلون الربا، وہ لوگ جو ربا کھاتے ہیں، سود کھاتے ہیں، لا يقومون الا كما يقوم الذي يتخبطه الشيطان من المس، وہ نہ کھڑے ہوں گے یا نہیں کھڑے ہوتے، الا مگر، كما يقوم جیسے کھڑا ہوتا ہے، الذي وہ شخص، يتخبطه الشيطان من المس، جسے شیطان نے چھو کر باولا کر دیا ہو. کیوں؟ ذالک یہ، بانہم، کیونکہ وہ، قالو کہتے ہیں، انما البیع مثل الربا، کہ بے شک تجارت سود کی طرح ہے. واحل اللہ البیع، اور حلال کیا اللہ نے بیع کو، تجارت کو. وحرم الربا، اور حرام قرار دیا ربا کو. فمن جاءه موعظة من ربه، لہذا جس شخص کو اس کے رب کی طرف سے یہ نصیحت پہنچے، فانتہا، پھر وہ رک جائے، فلہ ما سلف، تو اس کے لیے ہے جو وہ پہلے کر چکا. وامرہ الی اللہ، اور اس کا معاملہ اللہ کے سپرد ہے. ومن عاد، اور جو پلٹا، لوٹا، اس نے اعادہ کیا، فاولئک اصحاب النار، تو یہ لوگ آگ والے ہیں، آگ کے ساتھی ہیں. ہم فیہا خالدون، جس میں وہ ہمیشہ رہنے والے ہیں. یہ آیات قرآن پاک کی نزول کے اعتبار سے آخر میں اترنے والی آیات ہیں. نبی صلی اللہ علیہ وسلم کی وفات سے تقریباً 4 ماہ پہلے یہ آیات نازل ہوئیں. سود کے بارے میں سب سے پہلی آیت جو اتری وہ سورۃ روم کی آیت ہے، سورۃ روم آیت نمبر 39، جس میں بتایا گیا کہ جو رقم تم سود پر دیتے ہو تاکہ لوگوں کے اموال بڑھ جائیں، تو ایسا مال اللہ کے ہاں نہیں بڑھتا. دوسری آیت سورۃ آل عمران کی آیت نمبر 130 ہے، جس میں کہا گیا کہ اے ایمان والو، دگنا چگنا سود نہ کھاؤ. پھر اس کے بعد سورہ بقرہ کی یہ آیات نازل ہوئیں. ان آیات کے نزول کے بعد سود ایک فوجداری جرم بن گیا، اور عرب کے سود خور قبیلوں کو آپ صلی اللہ علیہ وسلم نے عمال، یعنی اپنے مقرر کردہ حاکموں کے ذریعے آگاہ فرمایا کہ اگر وہ سودی لین دین سے باز نہ آئے تو ان کے خلاف جنگ کی جائے گی. ان آیات کے نزول کے چند ہی دن کے بعد آپ صلی اللہ علیہ وسلم نے حجۃ الوداع ادا کیا، اور اس حکم کو عملی جامہ پہناتے ہوئے اپنے خطبہ حجۃ الوداع میں فرمایا کہ جاہلیت کے تمام سود باطل قرار دیے جاتے ہیں، اور سب سے پہلے میں اپنے خاندان کا سود، یعنی عباس بن عبد المطلب کا سود باطل کرتا ہوں. یعنی ابتدا اپنے گھر سے کی، خود مثال بن کر دکھایا. حضرت عائشہ فرماتی ہیں کہ جب سورہ بقرہ کی سب سے بعد نازل ہونے والی آیات سود نازل ہوئیں تو نبی صلی اللہ علیہ وسلم نے مسجد میں جا کر ان آیتوں کو سنایا، پھر شراب کی سوداگری بھی، خرید و فروخت بھی حرام کر دی گئی. یہ بخاری کی روایت ہے. حضرت عمر رضی اللہ تعالی عنہ نے فرمایا، آیات ربا قرآن کی ان آیات میں سے ہیں جو آخر زمانہ میں نازل ہوئیں، اور رسول اللہ صلی اللہ علیہ وسلم کی وفات ہو گئی، لہذا تم سود کو بھی چھوڑ دو اور ہر اس چیز کو بھی جس میں سود کا شائبہ بھی ہو، شک بھی ہو۔ بہرحال یہ تو تھا ان آیات کا تاریخی پس منظر کہ یہ آیات کب اتری۔ پہلی آیت سورۃ روم کی، دوسری آیت سورۃ آل عمران کی 130، اور تیسرے درجے پر یہ۔ جیسا کہ آپ نے شراب کے حکم میں پڑھا کہ وہ گریجولی سٹیپ بائی سٹیپ حرام قرار پائی، اسی طرح سود بھی آہستہ آہستہ مکمل طور پر حرام قرار پایا۔ یاد رکھیے کہ اسلام میں کوئی ایسا تصور نہیں کہ کسی شخص کو ایک دفعہ ایک بات بتا کر پھر فورس کر کے اس سے منوایا جائے۔ اور یہ بھی آپ دیکھیں کہ نبی صلی اللہ علیہ وسلم نے حرام کی جانے والی چیزوں میں سب سے آخری چیز جسے حرام قرار دیا بھی اور اس پر عمل بھی کروایا پوری طرح، وہ سود تھا۔ لیکن آج دیکھنے میں آیا ہے کہ عموماً جب تبلیغ کی جاتی ہے تو اس سے پہلے کہ انسانوں کے ذہن اور دل کو تیار کیا جائے، ایک گراؤنڈ پریپیئر کیا جائے، قبولیت اور جذب کی کیفیت پیدا کی جائے، چھوٹتے ہی ابتدا میں ان چیزوں کی حرمت بار بار دہرائی جاتی ہے، جس کے نتیجے میں نقصان یہ ہوا ہے بعض اوقات کہ کچھ لوگوں نے اس سے بچنے کے ہیلے تلاش کر لیے، کچھ نے ریئیکشن میں آ کے مخالفت شروع کر دی، اور دین کی وہ جو ترتیب ہے اور جس طرح اللہ کے ایک حکم کو سن کر اس کے آگے سر تسلیم خم کر دینے کی بات ہے، وہ پیدا نہ ہو سکی۔ آج کتنے مسلمان ہیں جو یہ نہ جانتے ہوں کہ سود حرام ہے، لیکن کتنے ہیں جو اس سے واقعی پیچھا چھڑا چکے ہیں یا چھڑانا چاہتے ہیں۔ لہذا باوجود اس کے کہ اس کی انتہائی شدید حرمت ہے، اتنی حرمت جو شاید کسی اور چیز کی نہ بتائی گئی ہو، لیکن اس ساری حرمت کے باوجود بہت صبر سے کام لینے کی ضرورت ہے اور سنجیدگی کے ساتھ وہ تمام کوششیں بھی ساتھ جاری رکھنے کی ضرورت ہے کہ جس کے ذریعے ہم آج کے دور میں اس بہت بڑے جہاد میں کامیاب ہو سکیں کہ صرف حرام کو حرام کہنے والے ہی نہ ہوں، بلکہ حرام کو حرام کہہ کر اس کے متبادل الٹرنیٹ حلال راستے بھی تلاش کرنے والے ہوں، اور یہ کسی ایک گروپ یا ایک شخص یا ایک انسان کے کرنے سے نہیں ہوگا۔ جب تک ہم سب اجتماعی طور پر اپنا اپنا کردار ادا نہ کریں، اس کردار کو ادا کرنے کے لیے سب سے بنیادی اور پہلی چیز اویئرنیس ہے۔ ایک اویئرنیس پیدا کرنے اور حرام کو حرام کہنے اور اس کا احساس دلانے کی ضرورت ہے۔ یاد رکھیں، اس انداز سے نہیں کہ لوگ اسے اپنے خلاف ایک تھریٹ سمجھنے لگے۔ مثال کے طور پر ایک بچے نے اگر اپنے ہاتھ میں چھری پکڑ رکھی ہے، آپ اس سے کیسے لیں گے؟ چھین کر؟ اگر نیچے سے اس کا دستہ کھینچ لیں گے آپ، سب سے آسان طریقہ ہے یہ کھینچنے کا، چھری تو آپ کو مل جائے گی، لیکن اس کے ساتھ ہی اس کا ہاتھ جو کٹ جائے گا، اس سے اصل مقصد چھری لینے کا حاصل نہ ہوگا، بلکہ جو نقصان چھری پکڑ کے اس نے خود کرنا تھا وہی آپ نے کر دیا۔ ایسی چھری لینے سے آپ کو کچھ بھی فائدہ نہ ہوا۔ تو بالکل اسی طرح سود کو اگر آپ چھری سے تشبیہ دیں، چھری جیسی خطرناک چیز جو انسان کی ہلاکت کا یقینی سبب ہے، کیونکہ اتنے واضح احکام کسی اور چیز کے لیے نہیں آئے۔ عموماً لوگ کہتے ہیں شراب کے لیے حرام کا لفظ کہا ہے، تو سود کے لیے تو حرام کا لفظ بھی موجود ہے، اور اصحاب النار کا لفظ موجود ہے، اور ہم فیہا خالدون کا لفظ موجود ہے، یقینی ہلاکت والی چیز۔ لیکن اس کو بھی جب آپ لیں گے اس حال میں نہیں کہ ایسی چیزیں باقی رہ جائیں کہ لیا اور نہ لیا برابر ہو جائے. سود کیوں حرام قرار دیا گیا, اس کی بنیادی وجہ کیا ہے؟ اس کی بنیادی وجہ یہی ہے کہ اسلام معاشرے کے اندر بھائی چارے کی فضا پیدا کرنا چاہتا ہے, مسلمان کو مسلمان کا خیر خواہ قرار دینا چاہتا ہے, کیونکہ سود سے بدترین اخلاق جیسے خود غرضی, مفاد پرستی, بخل اور سنگ دلی پیدا ہوتے ہیں. اور اس کے برعکس صدقات کی طرف توجہ دلائی گئی, بلکہ مالی معاملات میں بات کرتے ہوئے پہلے صدقے کے بارے میں خوب خوب شوق دلایا گیا اور اس کا اجر بتایا گیا. اس کے بعد سود کو حرام قرار دیا گیا. پھر اگلے درجے پر قرض کی بات ہوگی, کیونکہ ہمیشہ صدقہ شاید نہ دیا جا سکے تو قرض کے لین دین میں پھر کیا کرنا چاہیے. ابھی جو فرمایا کہ الذین یاکلون الربا, وہ لوگ جو ربا کھاتے ہیں, ربا کا لفظ رے بے واؤ سے ہے, بڑھنا, اضافہ ہونا, زیادتی اور اضافہ. ربوا اونچی جگہ کو کہتے ہیں جو زمین کے اوپر ابھری ہوئی ہو, یعنی ایک میدان میں اٹھی ہوئی چیز, بڑی ہوئی چیز, یعنی جیسے ٹیلے وغیرہ ہوتے ہیں ایک میدان کے اندر. ٹیلوں سے آپ سمجھیں کہ میدان کیا ہے, اصل مال, اور یہ ٹیلے کیا ہیں, بڑھا ہوا مال جو پیسے سے بڑھا, پیسے نے پیسے کو بڑھا دیا. جیسے زمین کی بڑی ہوئی چیز کیا ہوتی ہے, اسی زمین کا ایک حصہ ہوتی ہے لیکن اوپر جا چکی ہوتی ہے, مٹیریل ایک ہی ہوتا ہے. اردو میں اسے سود بولا جاتا ہے. سود کیا ہے؟ اضافہ جو کسی واجب الادا رقم پر ادا کیا جائے, ایکسٹرا منی جو کسی واجب الادا, یعنی کسی کو آپ نے کچھ پے کرنا ہے, لوٹانا ہے, دینا ہے, اس پر دیا جائے, یعنی وہ زیادہ روپیہ جو کسی واجب الادا رقم پر اصل رقم کے علاوہ ادا کیا جائے. اور اس اضافے کے مقابلے میں کوئی محنت, مہارت, ساز و سامان یا خطرہ موجود نہ ہو, یعنی کوئی کموڈٹی, لیبر, ایکسپرٹیز, رسک, انٹلیکچوئل ایفرٹ موجود نہ ہو, یعنی اس کا معاوضہ نہ ہو, بس روپے پر روپیہ ہو, مال کے ساتھ مال آ جائے. حضرت علی نے اس کو کیسے ڈیفائن کیا؟ کل قرض جر نفعا فهو ربا, کل ہر قرض قرضہ, جر جو کھینچ لائے, نفعا نفع, فهو ربا تو وہ ربا ہے. ہر دیا ہوا قرض جو ساتھ ایکسٹرا منی لے کر آئے تو وہ ایکسٹرا مال جو ہے وہ کیا ہے؟ ربا ہے. ایک اور چیز, ربا دو طرح کا ہوتا ہے. ایک ربا جو ذاتی ضروریات پر قرض لینے کے ساتھ دیا جاتا ہے, ٹھیک, مثلا کوئی شخص بیمار ہو گیا, اس کے پاس علاج کے پیسے نہیں تھے, وہ کسی کے پاس گیا کہ آپ مجھے پیسہ دے دیں. وہ کہتا ہے کہ پیسہ تو میں دوں گا, مثلا 1000 روپیہ دوں گا, لیکن جب تم لوٹاؤ گے مثلا 6 مہینے کے اندر تو مجھے 1500 دو گے, پھر میں تم کو 1000 دے سکتا ہوں اس وقت, کیونکہ میرا پیسہ تم استعمال کرو گے, لہٰذا تم مجھے 1000 نہیں واپس کرو گے, 1500 مثال کے طور پر, کوئی بھی ریٹ ہو سکتا ہے, 1500 ہو سکتا ہے, 1100 ہو سکتا ہے, 1600 ہو سکتا ہے, 2000 ہو سکتا ہے, جو بھی دینے والے اور لینے والے کے درمیان طے ہو. اب دیا تو اس نے 1000, لیکن جو لیا 500 اوپر, یہ 500 اضافہ جو ہے روپے پر, یہ کیا ہے؟ سود ہے. یہ ذاتی ضرورت پر لیے ہوئے قرضے پر ادا کیا گیا, ٹھیک. اس کو مہاجنی سود بھی کہتے ہیں, مہاجن کا لفظ آپ نے سنا ہوگا. پھر اسی طرح ایک اور قرضہ ہوتا ہے जो तजारती कर्जा होता है उस पर सूद, जिसे अमूमन इंटरेस्ट बोलते हैं। इंटरेस्ट क्या है कि आपने कोई बिजनेस करना है, आप बेरोजगार हैं, कोई काम करना चाहते हैं, बिजनेस के लिए आपके पास पैसा नहीं, लिहाजा आप किसी अमीर शख्स से या बैंक से कर्ज लेते हैं, 1 लाख, 1 करोड़, 2 करोड़, जो भी हो, और फिर उस माल को इन्वेस्ट करते हैं और उस पर जो भी आपकी मेहनत, काम का सब कुछ होता है वो आपका। लेकिन जब आप वो कर्जा वापस करते हैं जो तिजारत के लिए आपने लिया, तो उस पर भी आप एक्स्ट्रा माल वापस करते हैं। तो दोनों में एक ही चीज पाई जाती है, खास जाती जरूरत के लिए लिया गया हो या तिजारती गरज के लिए लिया गया हो। असल चीज जो दोनों में कॉमन है वो क्या है? इजाफे के साथ पैसे को वापस करना। इस्लाम में दोनों ही की ममानियत है, खा कोई किसी मजबूरी के तहत कर्जा ले उस पर सूद दे, या फिर किसी तिजारत व सनत के लिए। जहाँ तक कर्ज पर नफा लेने का ताल्लुक है, तो इसके बारे में नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जिस शख्स को तुमने कर्ज दिया उसका हदिया भी कबूल ना करो, कि हो सकता है वो कर्ज देने वाले को खुश करने के लिए उसे फायदा पहुंचा रहा हो, जबकि हदिये की असल स्पिरिट कुछ और होती। इसी तरह एक बुजुर्ग का अमल यूं भी रहा कि वो जिसको कर्ज देते उसकी दीवार के साए तले खड़ा होना भी पसंद न करते, कि कहीं ये भी सूद में शुमार न हो। अहले अरब इस लफ्ज को उस जायद रकम के लिए इस्तेमाल करते थे, एक्स्ट्रा मनी के लिए, जो एक कर्जखा अपने कर्जदार से एक तयशुदा शरह के मुताबिक असल के अलावा वसूल करता, यानी इसमें वो एक्स्ट्रा तय होता था पहले ही और मुद्दत भी तय हो जाती थी। बाज़ुकत ये कि अगर तुम मुझे 100 रुपया 1 महीने के अंदर वापस कर दो तो इस पर कोई ज़्यादा नहीं देना होगा, लेकिन अगर 2 महीने में दो तो 110 देना होगा, 3 महीने में दो तो 120 देना होगा। तो साथ साथ मुद्दत बढ़ती गई और साथ साथ वेट जो है सूद का वो बढ़ता गया। तो फरमाया, अल्लदीना याकुलून अर्रिबा, वो लोग जो रिबा खाते हैं। रिबा को खाने से क्यों तशबीह दी गई? यानी रिबा तो रुपया पैसा हो सकता है या कोई चीज हो सकती है, लेकिन खाने का लफ्ज यहाँ इस बात को वाज़े करता है कि वो उस माल पर जो उसका नहीं, एक तरह से मुकम्मल कब्जा कर लेता है, नहीं पूरी तरह उसे अपने तसर्रुफ में ले आता है, उसकी शिद्दत को वाज़े करने के लिए। तो जो लोग रिबा खाते हैं इनका हाल क्या है? ला यकूमोना, नहीं खड़े होंगे या नहीं खड़े होते। उनकी शख्सियत या उनकी असलियत वाजी की जा रही है कि इनकी हालत क्या है, ये क्या करते हैं। इल्ला कमा यकूम अल्लज़ी यतखब्बतुहु शैतानु मिनल मस, मगर ऐसे जैसे किसी शख्स को जिन ने छू कर बावला कर दिया हो। शैतान से मुराद यहाँ जिन है। आपने देखा होगा कि बाज लोगों पे जिन का साया पड़ जाता है, और ये एक हकीकत है। कुछ लोग इसको मानते नहीं कि ये भला कैसे हो सकता है। ये आसेब ज़दा होना एक हकीकत है, और यहाँ उसी से मिसाल दी गई कि जैसे एक आसेब ज़दा शख्स, ऐसा शख्स जिसके ऊपर किसी जिन का साया हो या जिन ने उसे टच किया हो या उस पे तसल्लुत पाया हो और उसकी अपनी अकल काम न कर रही हो, बावला हो, बहकी बहकी बातें करे, गैर जरूरी बातें करे, गोया एक पागल शख्स नजर आए। क्योंकि जिन का साया पड़ने से एक शख्स की हालत क्या हो जाती है कि वो नॉर्मल बात नहीं करता है, अब नॉर्मल हो जाता है, पागल हो जाता है। फरमाया कि सूद खार دراصل باولے لوگوں کی طرح ہیں، ان کی عقل کام نہیں کرتی۔ کیوں ان کو باولا کہا گیا؟ کیونکہ ایک باولے پاگل شخص کے سامنے اگر آپ روئیں، چیخیں، کچھ کریں، اپنے آپ کو پیٹیں، ماریں، کچھ کریں، وہ آپ کو دیکھ کے ہنسے گا یا روئے گا، آپ کی کوئی مدد نہیں کر سکے گا۔ ہم دیکھو گا کہ بعض اوقات مائیں بچے کی ولادت کے بعد پوسٹ نیٹل ڈپریشن میں چلی جاتی ہیں، اور وہ کیا کرتی، ایک پاگل پن کا شکار ہو جاتی، اس میں وہ اپنے ہی بچوں کو اٹھا اٹھا کے مار رہی ہوتی۔ ایسے میں ان ماؤں سے کیا کیا جاتا، بچے لے لیے جاتے ہیں کہ اپنے بچے کو نقصان پہنچا دیں، کیونکہ وہ باولی ہو گئی۔ تو کوئی بھی شخص جب باولا ہو جاتا ہے، پاگل ہو جاتا ہے، تو بے حس ہو جاتا ہے، اسے کسی کی تکلیف کا احساس ہی نہیں ہوتا، کوئی دکھ ہی نہیں ہوتا، کوئی غم ہی نہیں ہوتا، کوئی پریشانی نہیں ہوتی۔ فرمایا جو سود کھانے والا شخص ہے، اس کا حال بھی باولے شخص کی طرح ہے کہ جسے کسی کے غم، دکھ، تکلیف، پریشانی کا کچھ احساس نہیں۔ جس طرح پاگل شخص اپنی دنیا میں مست ہوتا ہے، دیکھو اپنی مرضی کر رہا ہوتا، آپ اسے روکیں، سمجھائیں، کچھ کریں، اس کو کوئی پرواہ نہیں، بالکل اسی طرح سود خار بھی اپنے فائدوں میں، اپنی دنیا میں، اپنی ہی سوچوں میں، اپنے ہی جمع تفریق میں مست ہے۔ اسے اس سے کوئی نہیں کہ کوئی مر گیا، یا کسی کے گھر میں فاقہ ہے، یا کسی کا بزنس ڈوب گیا، یا کوئی کس ہلاکت میں ہے، نہیں، اسے صرف اس سے غرض ہے کہ میرا روپیہ جو کسی کے پاس گیا، اس پر صرف روپیہ نہیں، اس سے زائد مجھے کتنا ملا۔ اور دنیا میں ان کا یہ حال، ان کو باولے انسان سے تشبیہ دی گئی، کیونکہ کوئی عقل مند انسان جسے اللہ نے عقل دی ہو، برے اچھے میں تمیز کی صلاحیت دی ہو، کسی کے دکھ درد کو پہچاننے کی صلاحیت دی، اور یہی فرق ہے انسان اور جانور میں، کہ انسان کو عقل ملی۔ تو جو شخص عقل استعمال نہ کرے، اندھا بہرا ہو، کیونکہ اسے کسی کا دکھ درد محسوس ہی نہیں ہو رہا، تو وہ شخص کیا ہے، گویا مجنون ہے، مخبوط الحواس ہے، یا تخبت ہو، خبتی ہو چکا ہے۔ کس کا خبت لاحق ہے اس کو؟ مال کا، مفاد کا۔ دنیا میں مال کے خبت میں مبتلا تھا، قیامت کے دن بھی جب یہ حشر کے میدان میں کھڑا ہوگا، تو اس کی حالت پاگلوں کی سی ہوگی، یعنی پاگل پن کی حالت میں اٹھایا جائے گا۔ الذین یاکلون الربا، وہ لوگ جو سود کھاتے ہیں، لا یقومون الا کما یقوم الذی یتخبطہ الشیطان من المس، جو لوگ سود کھاتے ہیں، ان کا حال اس شخص کا سا ہوتا ہے جسے شیطان نے چھو کر باولا، پاگل کر دیا ہو، خبتی کر دیا ہو۔ ایسا کیوں ہوگا، ایسے کس لیے ہوگا؟ ذالک، اس لیے، بِأَنَّهُمْ، کیونکہ وہ، قالو، کہتے ہیں، انما البیع، بے شک تجارت، مثل الربا، سود ہی کی طرح ہے۔ وہ کہتے ہیں کہ تجارت اور سود میں کوئی فرق نہیں، حالانکہ کوئی بھی عقل رکھنے والا شخص اس کے فرق کو اچھی طرح محسوس کر سکتا ہے، جانتا ہے، اس کا فرق بہت واضح ہے۔ اسی لیے اللہ تعالیٰ نے کیا کیا، وَأَحَلَّ اللَّهُ الْبَيْعَ، اللہ نے حلال کر دیا تجارت کو، وَحَرَّمَ الرِّبَا، اور حرام کر دیا سود کو۔ اس میں آپ دیکھیں کہ تجارت اور سود کے درمیان فرق کی بات کی جا رہی ہے، کہ دونوں ایک نہیں، کیونکہ آج کے دور میں بھی بہت سے لوگ یہی مغالطہ دیتے ہیں کہ آپ جیسے بزنس میں پیسہ لگاتے ہیں، ایسے ہی کسی دوسرے کو بزنس میں لگانے کے لیے دے دیتے ہیں، اور جیسے آپ तो बिजनेस में नफा मिलता है, ऐसे ही जब कोई बिजनेस करता है और उसमें नफा उसको मिलता है तो हम भी उसमें शरीक हो जाते हैं। बाहर देखने में एक ही चीज लग रही कि यहाँ भी बिजनेस हो रहा है, वहां हो रहा है, यहाँ आप खुद कर रहे हैं, वहां कोई और कर रहा है, तो बिजनेस ही यहाँ हो या वहां। लेकिन यहाँ और वहां में बहुत फर्क है। व अहल्लल्लाहुल बैअ, हालांकि अल्लाह ने बैअ को, तिजारत को हलाल करार दिया। वहर्रम रिबा, और रिबा को हराम करार दिया। इन दीवानों को ये बात समझ क्यों नहीं आती कि एक चीज की हिल्लत और दूसरी की हुर्मत अल्लाह की तरफ से है, और किसी भी चीज की सच्चाई के लिए इतनी ही बात काफी है कि वो खाले के कायनात की कही हुई है, उस पर मजीद कोई हुज्जत और मजीद किसी बहस की गुंजाइश ही नहीं। अब सूद और तिजारत जो है, या रिबा और तिजारत जो है, इनमें फर्क क्या है कि एक को हलाल करार दिया गया और दूसरे को हराम करार दिया गया। तिजारत में आप देखिए कि जहाँ पैसा लगाया जाता है वहाँ आमतौर पर मेहनत भी लगाई जा रही, जबकि सूद में सिर्फ पैसा लगाया जाता है, पैसा दिया जाता है और उस पर नफा हासिल किया जाता है, कोई मेहनत नहीं की जाती। फिर इसी तरह तिजारत में जब आप पैसा लगाते हैं तो आपको नुकसान का खतरा भी होता है, आप एक रिस्क भी लेते हैं, जबकि सूद में आपको कोई रिस्क नहीं होता। आप एक परसेंटेज तय कर लेते हैं और उसके इवज आपको वो वापस मिलना अमूमन यकीनी होता है। फिर इसी तरह तिजारत में नफे या प्रॉफिट की मकदार जो है वो मुकर्रर नहीं होती, जबकि सूद में मुनाफा या प्रॉफिट फिक्स होता है। इसी तरह तिजारत में एक दफा सौदा तय हो जाता है और मामला खत्म हो जाता है। मसलन आपने अगर कोई सामान खरीदा और फिर उसको किसी के हाथ बेचा तो एक दफा मामला हुआ और बात खत्म, ग्राहक आ रहे हैं जा रहे हैं, जबकि सूद में मामला खत्म नहीं होता बल्कि मुसलसल मुनाफा मिलता रहता है पर मंथ या पर ईयर। फिर इसी तरह तिजारत में आप जितनी चीज लेते हैं उतनी ही कीमत दे देते हैं, जबकि सूद में इजाफे के साथ रुपया वापस होता है। फिर इसी तरह तिजारत में आपको अपनी जहानत लगानी पड़ती है, वक्त लगाना होता है, एफर्ट करते हैं, आपका जिस्म, जहन, सोच, हर चीज़ हरकत में होती, जबकि इसके बरक्स सूद में आपको ना अपना जहन लगाना पड़ता है, ना कोई जिस्मानी कुव्वत लगानी पड़ती है, ना ही आपकी कोई सोच बहुत उसमें इन्वॉल्व होती है, बस पैसा दिया और घर बैठे आराम से उसका मुनाफा लिया। फिर इसी तरह हम देखते हैं कि तिजारत जो है वो एक तामीरी काम है, उसमें माशरे के अफराद बेकार नहीं बैठ जाते। मसलन एक ताजर जो है वो सुबह सवेरे उठता है, घर से निकलता है, अपने काम के लिए फिक्र करता है, मेहनत करता है, और इस तरह वो एक सेहतमंद अमल में मशगूल होता है। इसके बरक्स सूद खार, उसको सुबह सवेरे उठने की ज़रूरत नहीं, फिर उसे किसी फिक्र की ज़रूरत नहीं, घर से निकलने की बसा अवकात ज़रूरत नहीं, घर में बैठे बैठे ही सारे मामला तय हो रहे हैं। एक मर्द जब घर से निकलता है और घर लौटने तक का जो वक्फा आता है उससे बीवी और शौहर के ताल्लुकात, बच्चों और बाप के ताल्लुकात में खुशगवार तब्दीली आती है कि एक खास वक्त के बाद आपस में सब फैमिली और ख़ानदान मिल बैठता है, तो आप देखते हैं कि उनके बीच में एक जुदाई के बाद एक मुलाकात में एक मोहब्बत पैदा होती है। जबकि सूद खार अगर घर पर ही बैठा है सारा दिन और बार बार बीवी बच्चों के मामलात में मुदाखलत कर रहा है तो इससे घरेलू ज़िंदगी भी एक तरह से मुतासर होती है। जबकि आप खुद बिजनेस करते हैं तो आपको खौफ लाहक रहता है कि कहीं पैसा डूब ना जाए, आपने कोई पेन नहीं उठाई, कोई दुख नहीं उठाया, कुछ नहीं किया, आपका पैसा जो घर में पड़ा हुआ था फालतू फारिग वो उठा के आपने किसी को दे दिया, ना आपको कोई रिस्क है उस पर, ना आपकी कोई मेहनत लगी, ना ही आपका कोई वक्त लगा, आपका कुछ भी नहीं घिसा सिवाय इसके कि आपका पैसा आपको खुद रखने और संभालने की मुसीबत को छोड़कर किसी और को इस्तेमाल के लिए दे दिया। अगर आप पैसे के अलावा कोई और चीज किसी को इस्तेमाल के लिए देते हैं, जैसे किराए पर दी जाती है, तो उसमें तो वो चीज घिसती है ना। मसलन आपने मकान किसी को किराए पर दिया, क्योंकि बहुत से लोग ये मुगालता भी देते हैं कि जी मकान पर भी तो आप पैसा लेते हैं, तो क्या वो सूद नहीं, और उसको भी फिक्स कर लेते हैं आप। याद रखें कि रिबा में तयशुदा शराह भी शामिल है, यानी फिक्स अमाउंट भी नफे की शामिल है। क्योंकि अगर आप किसी को तिजारत के लिए पैसा देते हैं और उसको जो नफा होता है उसमें आप भी शरीक हो जाते हैं, तो इसकी इजाजत है। लेकिन जब आप फिक्स कर देते हैं कि मुझे तो इतना देना है, तुम्हें उससे ज्यादा मिले या कम मिले, तो इसकी इजाजत नहीं। तो अब आप देखिए कि जब आपने तिजारत की तो उसमें तो आपका हाल कुछ और था, या आपका तिजारत में पैसा लगा तो आप सिर्फ नफे के हकदार नहीं, नुकसान के भी शरीक हैं। इसी तरह जब आपने कोई चीज अपनी किसी को इस्तेमाल के लिए दी, तो उसमें रिस्क भी है कि वो चीज खत्म हो जाए, जल जाए, टूट जाए, और उसके साथ साथ उसका इस्तेमाल भी है। वो चीज मुसलसल पुरानी हो रही है, घिस रही है। मसलन किसी को घर दिया आपने, तो रुपया तो मसलन आप किसी को 1 लाख रुपए देते हैं, जब वापस मिलता है तो 1 लाख पूरे का पूरा मिलता है। लेकिन जब भी आप किसी को घर रेंट पर देते हैं तो वापस जब आप लेते हैं तो कभी आपको एज इट इज नहीं मिल सकता। बाज़ोकत रेनोवेशन पे वो सारा किराया उठ जाता है जो आपने वसूल किया होता है, या अगर पूरा नहीं भी लगता तो 50%, 10% कुछ ना कुछ आप दोबारा असली हालत में लाने के लिए फिर उस पर नुकसान होता है, इस्तेमाल करना पड़ता है। इसी तरह अगर कोई मशीन किसी को दे रहे हैं तो मशीन भी घिसेगी, पुरानी होगी, उसकी कीमत कम होगी, तो गोया आप उसमें एक तरह से नुकसान उठा रहे हैं। और फिर मशीन को खरीदने में और जो वक्त इस्तेमाल हुआ, उन सब चीज़ों के अगेंस्ट जब आप एक नफा ले रहे हैं तो वो और चीज़ है। इसलिए ये कहना कि तिजारत और रिबा एक चीज़ है, ये एक गलत फहमी है। ये एक चीज नहीं हो सकती। क्यों? इसलिए कि अहल अल्लाहुल बैय व हर्रम अर्रिबा।